तन्नेरी डबलीको कोरोना कहर विशेष डबलीमा स्वागत छ। म बिमला
र म नवीन। हामी सोमबार र शुक्रबार साँझ 7 बजे तन्नेरी डबलीको साथमा तपाईँलाई भेट्न आउँछौँ। तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो। यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरू जस्तै गुगल पोडकास्ट, एप्पल पोडकास्ट, कास्टबक्स जस्ता धेरै प्लेटफर्म मार्फत सुन्न सक्नुहुन्छ।
यस्तै तपाईँले डबली गफ गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली टाइप गरेर पनि सुन्न सक्नुहुन्छ।
त्यस्तै तपाईँले डबलीमा गरिने गफहरूलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली टाइप गरेर पनि सुन्न सक्नुहुन्छ।
आज हामी तन्नेरी डबलीको दोस्रो सिजनको तेस्रो बसाइमा छौँ। पहिलो सिजनमा डबलीलाई हामीले विभिन्न विषयमा गफ गर्ने तन्नेरी जक्सन बनाएका थियौँ, जहाँ हामीले समसामयिक विषयहरूमा छलफल गर्ने गर्थ्यौँ। यो सिजनको डबलीमा भने हामी कोरोना कहरमा भोगेका र भोगिरहेका विभिन्न विषयमा गफ गफ गर्छौँ अनि कोरोना कहरका कष्टपूर्ण जीवन भोगाए पनि तपाईँसँग साट्छौँ।
हाम्रा विशेष विशेष चाडपर्व दसैँ, तिहार र छठ बिदा भइसकेका छन्। अब त मध्य जाडो सुरु भइसकेको छ।
हो नि, मौसम परिवर्तन भइराखेको छ, तर कोरोना सङ्कटले चाहिँ हामीलाई छाडेको छैन। अघिल्लो वर्ष माघदेखि अहिले मङ्सिरसम्म आइपुग्दा कोरोनाको पीडा झन बढ्दै गएको छ। विश्वव्यापी महामारीको सामना गर्नुको विकल्प पनि हामीसँग छैन। साह्रै दिक्क लागिसक्यो भने
बिमला, तिमी त भावुक पो भयो। भावुकताले जिन्दगी चल्दैन। भन न, कोरोनासँग भागेर कहाँ जाने? अब झन् चिसो बढ्दैछ। कोरोना र कोरोना जस्तै फ्लुजन्य रोगबाट जोगिन विशेष सावधानी पो अप्नाउनु पर्छ।
हो त है, कोरोनाबाट जोगिन सकेसम्म घरभित्रै बस्ने, बाहिर हिँड्नै परे मास्क लगाउने र केही सामान छोइसकेपछि साबुन पानीले हात धुने वा सेनिटाइजर लगाउने, यो त सबैजनालाई थाहा भइसकेको छ। नवीन, जाडोबाट जोगिने सजिलो उपाय भन्न सक्छौ?
किन नसक्नु? तातो लुगा लाउने, झोलिलो खानेकुरा खाने, तातो तातो खाने, बिहान रातको समयमा सकेसम्म घरभित्र न्यानो लुगा लगाएर बस्ने, बाहिर हिँड्नु पर्दा पनि न्यानो लुगा लाएर हिँड्ने, पन्जा, बाक्लो जुत्ता, टोपी लाउने। पुगेन?
पुग्यो पुग्यो। मलाई त अझ बढी पिर आफ्नो घरबार नभएर सडकमा बस्नेहरूको लागेको छ। चिसो याम बढ्दैछ, हामी पो तातो लुगा लगाएर तातो खाएर बस्छौला, तर उनीहरू?
त्यही त भनेको, चिसोमा कठ्याङ्ग्रिएर मरेका कति खबरहरू अघिल्लो वर्ष पनि आथे। यो वर्ष पनि त्यस्ता खबर आउन नदिन बेलैमा हाम्रा सरकारहरूले काम थालुन् भन्ने लाग्छ। सरकारले यो बारेमा सोचे हुन्थ्यो जस्तो लाग्छ, तर के गर्नु?
तिमीले भनेको गजब, यसरी नै बेला बेला हामीले झकझकाइरहनु पर्छ। तर अहिलेलाई मलाई तिम्रो गफ सुन्ने फुर्सद छैन।
होइन, तिमीलाई त्यस्तो के को हतार छ?
जसो तसो कोरोनाकै कुरा आइहाल्छ। आज मसँग 17 वर्षमै विवाह गर्नुभएका ओखलढुङ्गाका एक युवाको सुख दुःख र जीवन भोगाएको कथा छ। सानो उमेरमा विवाह, वैदेशिक रोजगारी, 3 जना छोरी जन्मिएपछि श्रीमतीले परदेशमा कमाएको पैसा लिएर छोडेपछिका पीडा समेटिएको उहाँको जीवनको तितो अनुभव मसँग छ। त्यसमा कोरोना कहरले भात भटेनी सुपर मार्केटको जागिर गएको पीडादायी प्रसङ्ग पनि छ।
हो नि, कोरोनाले जागिर गुमाउने त झन् धेरै छन् यो कहरमा।
घरि घरि त मलाई के लाग्छ थाहा छ नवीन, कोरोना एउटा बहाना मात्र बन्यो धेरैका लागि आफ्नो जागिरबाट निकालिन अथवा बाध्यतावश जागिर छोड्न। मालिकहरूको त नियत नै खराब रहेछ नि, तिमीलाई त्यस्तो लाग्दैन?
भन्नाले बिमला, मैले तिमीले भनेको अलि बुझिन।
कुरा बुझ्यो भने सिम्पल छ हेर, कोरोना भाइरस पो डर लाग्दो त होइन। यी मालिकहरू चाहिँ किन यति निष्ठुर भएका भन्या? खालि सहज अवस्थामा मात्र काम लिने अनि अवस्था अनुकूल हेरेर अनेक बहाना बनाएर त्यसरी आफ्नो कर्मचारीलाई फ्याट्ट कामबाट निकाल्ने अथवा काम छोड्ने वातावरण त सिर्जना गर्नु भएन नि।
हो त नि है, मैले त त्यो दृष्टिकोणबाट हेरेकै थिइनँ। गाह्रो भएको केही महिना पनि आफ्नो कर्मचारीलाई राख्न नसक्ने के को मालिक?
हो त है, यो बारे गर्नुपर्ने कुराहरू धेरै छन्। पहिला कथा सुनौ, त्यसपछि यसबारे थप गफ गफ गरौँ, हुन्न त नवीन?
हुन्छ बिमला। कोरोना कहरले निम्त्याएको पीडा तिमी र मैले कल्पना गरे भन्दा धेरै कहाले लाग्दो छ। कोरोनाले त मानिसलाई पीडामाथि झन पीडा थपे, खुत्रुकै पारे नि। ल ल, अब हामी धेरै भावुक हुन लाग्यौँ। बरु तिमीले भनेको कथा चाहिँ कसको हो?
ओखलढुङ्गा घर भएर काठमाडौँ मुलपानी बस्ने युवाले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा आफ्नो जीवनको सबै भोगाई हामीसँग साट्नु भएको हो। यो कथा लकडाउनकै बेलामा लिएको थियो, तर नवीन, उहाँको आफ्नो नाम नराख्ने त्यो शर्तलाई चाहिँ हामीले उल्लङ्घन गर्न मिल्दैन। ल सुनौ है त उहाँको भोगाई रमेश श्रेष्ठको आवाजमा।
भाटभटेनीको जागिर गयो, अहिले बालबच्चा छ। मेरो घर ओखलढुङ्गा हो। 17 वर्षको उमेरमा विवाह भयो। कलिलो उमेरमा पारिवारिक जिम्मेवारी थपियो। वैवाहिक जीवनमा बाँधिएको केही वर्षको अन्तरालमा 3 छोरी जन्मिए। विवाह हुनु अघि गाउँमै जसो तसो जीविका चलिरहेको थियो। परिवारमा सदस्य थपिए, खर्च पनि बढ्यो। विदेशिनु बाहेक विकल्प देखिन। देशको अवस्था थाहा नै छ। यस्तो अवस्थामा दिमागमा आउने भनेको वैदेशिक रोजगारी नै त हो। आर्थिक भार बढ्दै गएपछि घरमा वृद्ध बुवा, 3 छोरी र श्रीमती छोडेर कुवेत गएँ। ती साना नानीहरूलाई छोडेर जाँदा मेरो हालत खराब भएको थियो। म शब्दमा बयान गर्न सक्दिनँ। खाडी मुलुक गर्मी उस्तै, पहाडी भेगमा बसेको म जस्तो मान्छेलाई बसिसक्नु थिएन। अझ घर परिवारको सम्झनाले उस्तै सताउने, के गर्नु, रहरभन्दा ठुलो बाध्यता हुँदो रहेछ। विदेश गएको सुरुको वर्ष त पैसा आफ्नै खातामा राख्थे। श्रीमतीलाई अड्कलेर घर खर्च पठाउँथे, किनभने सबै पैसा श्रीमतीको नाममै गरिदिन विश्वास लागिहालेको अवस्था थिएन। बाँकी पैसा आफ्नै खातामा हुन्थ्यो। समय बित्दै गयो। छोरीहरूलाई राम्ररी पढाउनुपर्छ, ठुलो मान्छे बनाउनुपर्छ भन्थिन् उनले। उनको पनि लौखाउँ भन्ने नै उमेर थियो। उताबाट मैले उनलाई मन लागेको काममा खर्च गर भन्थेँ, पैसा बचाउनुपर्छ भन्दै टार्थिन्। कुरो सुन्दा व्यवहारिक लाग्न थाल्यो। यता मेरो मनमा व्यर्थ श्रीमतीलाई यसरी पैसाको मामलामा शङ्का गरेछु भन्ने पश्चाताप पनि भयो। अब कमाएको सबै पैसा उसैलाई जान्थ्यो। कुवेतमा 4 वर्ष काम गरेपछि त्यतैबाट दुबई हानियो। कमाएर अवसर कुवेतमा भन्दा राम्रो हुन्छ भन्ने सोचले त्यहाँ पुर्यायो। अलिअलि कमाइ हुँदै गएपछि लोभ पनि बढ्दो रहेछ। दुबईमा 8 वर्ष बिताइयो। हामी जस्तो मजदुरले के नै काम पाउँछौँ र हजुर? उही त हो, घर बनाउने, टोयलेट सफा गर्ने, पछि प्लम्बरको काम सिकियो। त्यसपछि त्यही कामलाई नै निरन्तरता दिएँ। कुवेत र दुबईमा गरेर विदेशमा 12 वर्ष बिताएँ। कमाइ त्यस्तै 23 लाख भएको थियो। त्यति बेलै नेपालमा महाभूकम्प आयो। समाचार विश्वभर फैलियो। जताततै घर भत्किएका, मान्छे पुरिएको फोटो भिडियो समाचारमा आउँदा मनै खिन्न हुने। मलाई पनि परिवारको चिन्ताले सतायो। दुबई बसेको 8 वर्षपछि घर फर्कने निर्णय गरेँ। घर परिवारसँग भिड्ने कुराले म फुरुङ्ग थिएँ। परिवारका सबै सदस्यका लागि कपडा, घरका लागि अत्यावश्यक पर्ने केही सामग्री, गाउँघरमा बाँड्न मिठाई किने, श्रीमतीका लागि बहुमूल्य पर्ने वस्तु किन्न नसके पनि साडी र मेकअपका सामान किनिदिएँ। तर नियतिलाई यो सब मन्जुर थिएन। घरमा अब नेपाल फर्कन्छु भनेको भोलिपल्ट बिहान धरतीमा उज्यालो छाउन नपाउँदै मेरो जिन्दगीमा अन्धकार छायो। घर आउने तयारीमा लाग्दा बुवाको फोन आयो। बुवाले दिनुभएको खबरले नै म अवाक्क भएँ। म नेपाल आउँछु भनेपछि 3 छोरी छोडेर श्रीमती सबै पैसा लिएर अर्कैसँग भागी छन्। त्यति बेला जेठी छोरी 15 वर्ष कि माइली 14 र कान्छी छोरी 13 वर्षका थिए। छोरीहरूको बिचल्ली हुने पीरले सतायो। त्यति मात्र कहाँ हो र, 12 वर्ष खाडीमा गरेको दुःख छिनभरमै गायब भएको थियो। भाग्यले लात हानेको समय थियो त्यो। कति दिन त रोएरै बिते। साथीहरूले सम्झाउन खोज्थे तर जति नै सम्झाए पनि मान्छेलाई आफ्नै दुःख ठुलो लाग्ने रहेछ। साथमा 3 छोरीलाई हुर्काउनु पर्ने जिम्मेवारीले धेरै समय दुःख मानेर बस्न सकिनँ। केही सिप नलाग्ने भएपछि कानुनको सहारा लिएँ। श्रीमतीलाई मुद्दा हालेँ। यो कानुनी लफडामा पर्दा उल्टो 4 लाख रुपियाँ खेर गयो। हातमा भने केही लागेन। पैसासहित मलाई घर न घाटको बनाएर जाने श्रीमती कहाँ हो भनेर अहिलेसम्म पनि पत्तो लागिसकेको छैन। व्यर्थको झमेलामा फँसेँ। उता पुर्ख्यौली घर सदरमुकाममै पर्छ। घरमा वृद्ध बाबुसँग माइली छोरी बस्दै आएकी छिन्। जेठी र कान्छी छोरी मूलपानीको एक सरकारी विद्यालयमा पढ्छन्। छोरीकै लागि भनेर त्यत्रो दुःख गरेर पैसा जुटाएको थिएँ। अहिले सरकारी विद्यालय पठाउनु पर्दा व्यत्यास लागेर आउँछ। फेरि पुरानो दिन सम्झिएर पनि हुने केही रहेनछ भन्ने जस्तो लाग्छ। तर घाउको खोर त मनमै गढेको छ नि। त्यही पीडाको कुण्डबाट बाहिर निस्कन नसकेर हो उता घर ओखलढुङ्गा जान मन लाग्दैन। त्यता भएको जाय जेठा पनि सबै आफन्त पर्ने भाइलाई जिम्मा लगाएको छु। आफू उतै गएँ भने उही पुराना कुराले सताउँछ, गाउँलेको बिचाराको पात्र बन्छु। त्योभन्दा त बरु नजानु नै बेस थानेको छु। जेठी श्रीमतीले छोडेपछि मैले 3 वर्ष अघि 2 विवाह गरेँ। कान्छी श्रीमतीबाट अर्की छोरीको जन्म भयो। अहिले नानी 2 वर्ष पुग्न लागिन्। 2 विवाह पनि श्रीमतीलाई पुरानो विवाह र बालबच्चाबारे केही सुईको नदी ढाँटेर गरेँ। सत्य कुरा गरेको भए कहाँ बिहे हुन्थ्यो र, गाह्रो छ नि। विवाह त नगरी नहुने थियो। अहिले 3 छोरी र श्रीमती सहित मूलबानीमा बस्दै आएको छु। महिनाको 3,000 कोठा भाडा तिर्छु। कान्छी श्रीमतीबाट पनि छोरी नै भयो, तर छोरोको इच्छा अझै छ। मरेपछि दागबत्ती दिने छोराले हो। विदेशबाट आएपछि कोटेश्वर स्थित फाटबटेनी सुपर मार्केटमा काम गर्न थालेको थिएँ। सामानमा ट्याग लगाउने काम थियो। महिनाको 20,000 तलब बुझ्थेँ। काम गर्न थालेको पनि वर्ष 3 जति भएको थियो। कोरोना भाइरसको महामारी सुरु भयो। हावाबाट पनि यो भाइरस सर्छ भन्ने सुने। भाइरसबारे धेरै थरी हल्ला फैलिएको थियो। कसका कुरा पत्याउने भन्नेमै दोधार थियो मनमा। त्यतिकैमा यातायात पनि ठप्प भयो। त्यति भएपछि काममा जान सकिनँ। हिँड्दै जान टाढा हुने, नियमित जान नसकेपछि काम छोडे निकालिए नै भनौँ न। त्यसपछि त गर्जो तार्नै गाह्रो हुन थाल्यो। पानी समेत किनेर खानुपर्ने काठमाडौँमा पैसा बिना 1 मिनट पनि कसरी टिक्न सक्नु। उता घरबेटीको किचकिच उस्तै छ। फेरि श्रीमतीको पनि कामधन्दा केही छैन। घरमा जहान परिवार मेरै आमदानीमा टिक्दै आएको थियो। लकडाउन खुल्ने टुङ्गो थिएन। 1 महिना जति भान्न नसकिने स्थिति आएपछि काम नगरी नहुने बाध्यता भयो। घर नजिकैका एकजना दाजु घर बनाउने ठेकदारको काम गर्नुहुन्थ्यो। उहाँको पनि घर ओखलढुङ्गा। मैले आफ्नो समस्या बताएपछि घर बनाउने काममा लगाउने कुरा गर्नुभयो। काम गर्न जान थालेपछि भने घरबेटी शान्त भएका थिए। अहिले घर बनाउन बालुवा चाल्ने, गिटी बालुवा बोक्ने काम गर्छु। दिनमा ज्याला गरे बापत 1,000 रुपियाँ कमाइ हुन्छ। लकडाउनको यो खडेरीमा यति कामले घर खर्च चलिरहेको छ। जागिर भएको भए ढुक्क हुने थियो। यो ज्याला मजदुरीको काम कति दिनसम्म पाउने हो थाहा छैन। अझै स्थिति पुरानै होला भन्ने पनि आश छैन। पहिलो श्रीमतीले त्यसरी धोका नदिएको भए पनि अहिले जीवनले अर्कै मोड लिन्थ्यो होला। यो महामारीमा जोगाएर राखेको पैसाले केही त काम दिन्थ्यो कि सायद। अलिअलि बिर्सिसकेको ती दिनलाई यो महामारीले फेरि एकपटक बिउटाइदिएको छ। सम्झँदा पनि छाती भत्भती पोलेर आउँछ। परिस्थितिले कहाँबाट कहाँ पुर्याउने रहेछ।
धैर्य चाहिँ जीवनमा चाहिँदो रहेछ। मान्छेले जीवनमा के भोग्नुपर्छ है बिमला। मलाई त यो सुनिसकेपछि यो भोगाई मात्र होइन, उनको जिन्दगी नै एउटा फिल्म जस्तो लाग्यो।
त्यही त नवीन, कोरोना कहरले संसारलाई सिकाएको ठुलो पाठ नै धैर्य गर्नु हो। धैर्य गरेर हिम्मत बटुलेर जिन्दगी त आखिर चलाउनु नै परिहाल्छ। सास रहन्जेल, यस्ता कहर त कति देख्नुपर्ने भोग्नुपर्ने होला अझै। तर भोग्ने सहनशीलता छ भन्दैमा धेरै शास्ति पनि दिनुहुन्न है, चाहे त्यो सरकारले होस् या मालिकले कि कसो।
तिमीले त गहन कुरा पो गर्यो बिमला। साँच्चै अचानक भएको अव्यवस्थित लकडाउन र निषेधाज्ञाले मान्छेलाई कति धेरै कष्ट भयो है। त्यो बारम्बार लकडाउनको मिति तोक्ने अनि मिति सारिरहनेले चाहिँ मान्छेलाई दुःख भयो भनेर सोचे कि सोचेनन् होला है।
सोचेन नि, घरभित्र लक गराएर जनतालाई संक्रमण हुनबाट जोगाउन सरकारले रणनीति त ल्यायो, तर के गर्नु। जनतालाई संक्रमणबाट जोगाइदिन सरकारले ल्याएको रणनीतिले गर्दा धेरै मानिसहरूले आफ्नो रोजीरोटी जोगाउन सकेनन्। त्यो कुरा सरकारले पनि त बुझ्न खोजिन। हेर न, अघि सुनेको कथामै पनि यदि सार्वजनिक सवारी साधन चल्थ्यो भने ती युवाले आफ्नो जागिर छोड्नु पर्दैन थियो होला।
हो नि, विदेशमा भएका मेरा साथीहरूले लकडाउनमा पनि त्यहाँ सार्वजनिक गाडीहरू बन्द नभएको, आवश्यकता अनुसार सुरक्षा मापदण्ड अप्नाएर काम गरिरहेको भन्ने सुन्दा मलाई त अचम्म लागेको थियो। अरूको देशमा नागरिकको जीवन सहज गराउन सरकार लागि नै पर्छन्, खै हाम्रोमा चाहिँ केही भयो कि सबैभन्दा बढी कष्ट भोग्ने नागरिक नै हुन्छ भने।
त्यही त भन्या नवीन, केही कुरा पनि योजनाबद्ध तरिकाले गर्न नसक्दाको नतिजा हो यो। अनि सरकार मात्र होइन, ती काम गर्ने ठाउँले पनि त अवस्थालाई मध्यनजर गर्दै अलिकति स्थिति सहज बनाउन सक्थेन र भन्या। तर के गर्नु, उसले सबैभन्दा सजिलो उपाय नै लौ आउन नसक्ने भए काम छोड भन्ने बनाइदियो होला।
उनी त एउटा प्रतिनिधि पात्र मात्र हुन् बिमला। मैले यस्तो कथा साथीबाट समाचारमा कति सुने सुन्दा कस्तो नमजा लाग्थ्यो। आफूलाई त्यो ठाउँमा बसेर कल्पना गर्थे, साह्रै रिस उठ्थ्यो, कस्तो संवेदनहीन भएछौँ जस्तो लाग्थ्यो। तर के गर्नु, खै हाम्रो जति विवेक पनि नहुने रहेछ कि क्या हो ठुलाबडा भनौँदाहरूको।
हो त नि भन्या, अब प्रसङ्ग निस्किहाल्यो। तिमीले त सुन्यौ होला, समाचारहरूमा पनि हेर्यो होला, कयौं पत्रकार शिक्षकहरूले त आन्दोलन नै गरे नि। आफूलाई कामबाट किन निकालेको, तलब किन नदिएको, यस्तो विपदमा पनि किन त्यस्तो तुच्छ व्यवहार गरेको भनेर।
त्यही भने कुरा गरे कुरैको दुःख। घरिघरि यो व्यतिथि देख्दा मलाई त कस्तो पारो तात्ने क्या। खैर केही छैन, यो कुरालाई हामीले हल्लाकल्ला मचाउनु पर्छ। त्यही भएर त हामी तन्देरी डबलीमा कोरोनाको बेलाका मुद्दाहरूलाई आवाज दिने प्रयासमा छौँ। गफ गर्दा गर्दै डबलीको तेस्रो बसाइको समय पनि सकिने लागेछ।
हो नवीन, हामीले अघिल्ला 2 बसाइमा राम एकबाल सदा र केशव राईको कोरोना कहर पछिको जीवन भोगाईलाई सुनाएका थियौँ। आज ओखलढुङ्गाका एक युवाको जीवन भोगाईलाई सुनायौं।
अर्को बसाइमा अर्को नयाँ कथा र भोगाई लिएर उपस्थित हुन्छौँ। यस्ता भोगाई धेरै पढ्न चाहनुहुन्छ भने तपाईँ हाम्रो वेबसाइट coronakahar.com गएर धेरै अनुभूतिहरू पढ्न सक्नुहुन्छ।
अनि तपाईँका पनि यस्तै अनुभूतिहरू छन् र हामीसँग सेयर गर्न चाहनुहुन्छ भने हामीलाई podcast@tanneri.net मार्फत इमेल पठाउन सक्नुहुन्छ।
हामीलाई पोडकास्टमा सुनेर तपाईँलाई कस्तो लागेको छ? यो डबली हाम्रो मात्र होइन, जुनसुकै माध्यमबाट तपाईँ डबली सुन्दै हुनुहुन्छ भने पनि हामीलाई तल कमेन्टमा गई प्रतिक्रिया दिन सक्नुहुन्छ है।
त्यति मात्र होइन, यो पोडकास्टलाई आफ्नो सामाजिक सञ्जाल मार्फत धेरै भन्दा धेरै साथीहरूसँग बाँड्न पनि सक्नुहुन्छ।
बिमला, अब चाहिँ तन्देरी डबलीको तेस्रो बसाइबाट बिदा माग्ने बेला भएको छ। आजलाई म नवीन
र म बिमला बिदा हुन्छौँ। फेरि भेटौँला। नमस्कार।
नमस्कार।